نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے دوسرے پارے کا آغاز کرتے ہیں. سَيَقُولُ السُّفَهَاءُ مِنَ النَّاسِ مَا وَاللَّهُ مَنْ قِبْلَتِهِمُ الَّتِي كَانُوا عَلَيْهَا. ان قریب نادان لوگ کہیں گے جس قبلے پر یہ تھے اس سے انہیں کس چیز نے ہٹا دیا. آپ کہہ دیجئے کہ مشرق و مغرب کا مالک اللہ ہی ہے, وہ جسے چاہے سیدھی راہ کی ہدایت کر دے. ہم نے اسی طرح تمہیں امت وسط بنایا ہے, یعنی عادل امت بنایا, تاکہ تم لوگوں پر گواہ ہو جاؤ اور رسول تم پر گواہ ہو جائیں. جس قبلے پر تم پہلے سے تھے اسے ہم نے صرف اس لیے مقرر کیا تھا کہ ہم جان لیں کہ رسول کا سچا تابے دار کون ہے اور کون ہے جو اپنی ایڑیوں کے بل پھر جاتا ہے. گو یہ کام مشکل ہے, مگر جنہیں اللہ نے ہدایت دی ہے ان پر کوئی کام مشکل نہیں ہے. اللہ تعالیٰ تمہارے ایمان کو ضائع نہیں کرے گا. اللہ تعالیٰ لوگوں کے ساتھ شفقت اور مہربانی کرنے والا ہے. یہ تھی آیت نمبر 142 سے 143, 142 سے 143 تک. ان کا ٹاپک ہے قبلہ اتحاد کے لیے ہے, عبادت کے لیے نہیں. ان آیات کو سمجھنے سے پہلے تھوڑی سی ہمیں ان کی ہسٹری دیکھنی پڑے گی. اللہ کے نبی صلی اللہ علیہ وسلم جب مکہ میں تھے, دین اسلام آ چکا تھا, 13 سال آپ کی نبوت کے دن وہاں گزر چکے. اس دوران آپ جب بھی نماز ادا کرتے تھے تو آپ رکن یمانی اور حجر اسود کی جو بیچ کی دیوار ہے اس کی طرف منہ کرتے. اس کا نتیجہ کیا ہوتا کہ آپ کا رخ خانہ کعبہ کی طرف بھی ہوتا اور بیت المقدس کی طرف بھی ہوتا, یعنی ایک ہی طرف سے دونوں طرف ہوتے. اس طرح آپ کہہ سکتے ہیں کہ آپ استقبال قبلہ تعین کرتے, یعنی دونوں قبلے آپ کے سامنے ہوتے. بیت المقدس جو ہے یہ مدینہ کے شمال اور مکہ کے جنوبی طرف ہے. جب نبی صلی اللہ علیہ وسلم مدینہ ہجرت کر کے آئے تو پھر یہ چیز ممکن نہ رہی. یا تو آپ خانہ کعبہ کی طرف کرتے تو بالکل پیچھے کی طرف منہ کرنا پڑتا, اور بیت المقدس کی طرف منہ کرتے تو پھر خانہ کعبہ پیچھے ہوتا. اللہ تعالیٰ نے قرآن پاک میں تو یہ حکم نہیں, لیکن حدیث سے یہ حکم پتہ چل گیا کہ اللہ کے نبی نے مدینہ آنے کے بعد تقریباً 16-17 مہینے تک بیت المقدس کی طرف منہ کر کے نماز پڑھی. کیوں؟ اس لیے کہ آپ کی عادت مبارک یہ تھی کہ جب کوئی کام آپ کو اللہ کی طرف سے اس کی گائیڈ لائن نہ ملتی تو پچھلے انبیاء کرام کے کام کو ہی فالو کرتے, اور پچھلے انبیاء کرام میں سے کچھ لوگ جو تھے وہ بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے تھے. اب آپ کا بھی دل چاہتا تھا کہ بیت اللہ کی طرف منہ کیا جائے, اور اللہ کا فیصلہ بھی یہی تھا, اور یہود کی کتابوں میں یہ بات موجود تھی کہ آخری امت جو آئے گی, جو آخری نبی ہوگا, اس کی امت بیت اللہ کی طرف منہ کر کے نماز پڑھے گی. چنانچہ ایک موقع پہ اللہ کے نبی صلی اللہ علیہ وسلم ظہر کی نماز پڑھا رہے تھے. 2 ہجری کا واقعہ ہے, یعنی ہجرت کر کے آئے ہوئے ابھی دوسرا سال تھا. بعض کہتے ہیں کہ رجب کا مہینہ تھا اور بعض یعنی اس کے اندر شعبان کا مہینہ آتا ہے, کہ اس وقت یعنی رجب یا شعبان 2 ہجری میں قبلے کی تبدیلی کا حکم آیا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنی جگہ سے چل کر جگہ بدلی. ظاہر ہے کہ آپ سب سے آگے تھے, امام تھے, جب آپ جگہ بدلتے تو لوگ پیچھے ہوتے. یعنی آپ گھوم کے جہاں عورتیں تھیں وہاں مرد آگے, اور مرد جہاں تھے وہ عورتیں چلی گئیں, اور اس طرح نماز کے دوران قبلہ تبدیل ہوا. یہ موقع جو تھا لوگوں کو باتیں بنانے کا موقع مل گیا. فائدہ تو اس سے یہ ہوا کہ 16-17 مہینے تک یہود نے جب مسلمانوں کو بھی بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے دیکھا تو ان کے دل میں ذرا نرم گوشہ پیدا ہوا, اور یہ حکمت بھی تھی کہ ایک دم مخالفت والی فضا نہیں آ گئی. اور ہمارے لیے عمل کی بھی یہ بات ہے کہ اگر کسی چیز میں کوئی قباحت نہ ہو, کوئی دین کی حد نہ ٹوٹے, تو خام خواہ کسی دوسرے کو چڑ دلانے والی کیفیت نہیں ہونی چاہیے. لیکن جب اللہ کے نبی کے ذریعے سے یہ قبلہ تبدیل ہوا تو اس وقت پھر لوگوں کو باتیں کرنے کا موقع مل گیا کہ یہ کیسا نبی ہے, کبھی ایک طرف منہ کر کے نماز پڑھتا ہے, کبھی دوسری طرف پڑھتا ہے, اور یہ تو بس ہمارے خلاف ہی باتیں ہو رہی ہیں. جب بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے تھے تو کہتے آج ہمارے قبلے کو مان رہے ہیں, دیکھنا کل ہمارے دین کو بھی مان لیں گے. اور جب ان کے قبلے سے ہٹا کے بیت اللہ کی طرف منہ کیا تو پھر کہنے لگے کہ یہ کیا بات ہے, یہ ہماری چڑ میں یہ سارے کام کر رہے ہیں, اور یہ تو ہمارے مقابلے میں یہ کام کر رہے ہیں. تو یہاں اللہ تعالیٰ نے ان آیات میں ایک بڑا خوبصورت سبق سکھا دیا, اور وہ کیا کہ قبلے کا تعلق مظاہر عبادت سے ہے, نہ کہ حقیقت عبادت سے. قبلے کا مقصد لوگوں کے اندر اتحاد اور تنظیم دینا ہے، تاکہ مسلمان مختلف جگہ میں رہنے والے ایک ہی سمت میں نماز پڑھیں۔ لیکن صرف سمت کا تعلق ہے، اس سے یہ مت سوچئے کہ ہم بیت اللہ کو سجدہ کرتے ہیں، کیونکہ اس دور میں اعتراضات جو ہوئے وہ تو ہوئے ہی تھے۔ آج کے دور میں اعتراض کیا ہوتے ہیں کہ اگر ہندو بت کو سجدہ کرتا ہے پتھر کے بنے ہوئے کو، تو مسلمان بھی تو پتھر کے بنے ہوئے گھر کو سجدہ کرتے ہیں۔ تو اس کا جواب کیا ہے کہ ہم اس گھر کو سجدہ نہیں کرتے، ہم اس گھر والے کو سجدہ کرتے ہیں۔ رب ھذا البیت فلیعبدوا رب ھذا البیت، سورۃ الاعلاف میں بھی یہ بات آتی ہے۔ تو یہاں اسی ریئیکشن کو، پروپیگنڈے کو ہمارے سامنے رکھا گیا۔ اصل میں قبلے کی تبدیلی امت کی تبدیلی کی سیرمنی تھی۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کو معراج کے سفر میں ہی اس بات کا اندازہ دے دیا گیا تھا کہ اب منصب بدلنے والا ہے۔ کل تک یہودیوں کو، بنی اسرائیل کو جو منصب تھا دنیا میں اللہ کا پیغام پہنچانا، وہ ناکام ہو گئے۔ انہوں نے کتاب بدل دی، کھانے پینے میں لگ گئے اور اپنی کتابوں کو بدل دیا۔ لہٰذا اب اس کو امت مسلمہ کرے گی۔ اسی لیے ان آیتوں میں وجعلناکم امتاً وسطا کی بات ہو گئی۔ یہ ایک ایسی آنر ہے کہ جس کے اوپر بڑی سے بڑی چیزوں کو قربان کیا جا سکتا ہے، کہ یہ امت مسلمہ بندوں اور رب کے درمیان ایک واسطہ ہے، یہ ملانے والی ہے۔ پہلے انبیاء کرام آتے تھے، ایک کے بعد دوسرا آتا تھا، اسی طرح نبوت کا پیغام، اللہ کا پیغام لوگوں تک پہنچتا رہا۔ لیکن چونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم آخری نبی تھے، تو اب تب سے لے کے قیامت تک آنے والے لوگوں کو جو پیغام ملے گا وہ امت مسلمہ سے ملے گا۔ اتنی بڑی ذمہ داری ہمارے کندھوں پہ دی گئی اور ہم میں سے اکثر اس بات کو جانتے بھی نہیں۔ راہ چلتے 10 لوگوں کو کھڑا کر کے ذرا باتوں میں پوچھ لیجئے کہ اللہ ہم سے کیا چاہتا ہے۔ بہت بھی دین کے موڈ میں ہوں گے نا، کہیں گے جی نمازیں پڑھنا، روزے رکھنا، حج کر لو، ہر سال عمرے پہ چلے جاؤ، قربانیاں کر لو۔ یہ تو نہیں چاہتا اللہ تعالیٰ، یہ تو ٹریننگ ہے، یہ تو سیشنز چلتے ہیں۔ اللہ تو چاہتا ہے کہ یہ امت اٹھے اور رب کے پیغام کو لے کے انسانیت میں پھیل جائے۔ لیکن وہ امت جو خود اس پیغام کو نہیں سمجھتی، وہ دوسرے کو کہاں پہنچائے گی؟ ایک مقصد ہے انسانوں کا، وہ تو ہے رب کے بنے، لیکن ایک مقصد ہے انسانوں کا، اور اسی کا ادھر ذکر کر دیا گیا کہ وہ لوگ جو اس منصب کو ادا کریں گے ایسے ہی لوگ امت وسط بنیں گے۔ اللہ تعالیٰ نے رسالت کی زنجیر میں فرشتوں اور رسول کے درمیان میں ایک تیسری کڑی کا اضافہ کر دیا جو امت مسلمہ کی صورت میں تھی۔ اور امت کہتے ہی ہم مقصد لوگوں کو ہیں، ہم خیال لوگ، رنگ، قومیت اور نسل کی بنیاد پہ امتیں نہیں بنتی۔ یہ نعرہ بھی ایک شرک کا نعرہ ہے، وطنیت کا نعرہ، قومیت کا نعرہ، رنگ اور نسل کا نعرہ۔ اور تکلیف ہوتی ہے جب ہم لوگوں کے زبان سے سنتے ہیں یہ پاکستانیوں کی مسجد ہے، یہ صومالیوں کی مسجد ہے، یہ عربوں کی مسجد ہے، یہ بنگالیوں کی مسجد ہے۔ یہ کیا کیا آپ نے؟ آپ تو خود ہی ٹوٹ گئے، آپ تو امت بنے ہی نہیں، آپ نے لوگوں کو پھر انہی ناموں میں الجھا دیا۔ اللہ کے نبی نے کبھی نہیں کہا تھا یہ مہاجروں کی مسجد ہے، یہ انصار کی مسجد ہے، یہ اوس کی مسجد ہے، یہ خزرج کی مسجد ہے۔ لیکن تفرقے بازی نے ہمارا ذہن اتنا کھول گھٹ کے رکھ دیا کہ آج پھر ہم امت بننے کے بجائے ایک بھیڑ بنے ہوئے ہیں۔ اس وقت کرنے کا کام یہی ہے کہ ہمیں دیکھنا ہے کہ کیا واقعی ہم یہ کام کر رہے ہیں۔ ذرا اپنے آپ سے ہم سارے پوچھیں، کیا ہم نے لوگوں کو رب سے جوڑ دیا؟ اور اس کی دلیل آپ کو دنیا کے نقشے پہ لکھی ہوگی، خود ہی پتہ چل جائے گا۔ اور جوڑا کیوں نہیں؟ اس لیے کہ جوڑنے کے لیے خود جڑنا پڑتا ہے، اور خود جڑنے کو اس لیے تیار نہیں کہ کمٹمنٹ کرنی پڑتی ہے۔ ہم دنیا کی تعلیم کے لیے 10-10، 20-20 سال اپنے آپ کو اور اپنی اولادوں کو اس اداروں میں بھیج سکتے ہیں۔ جہاں کلام کی بات آتی ہے، ہم اس کے لیے 1-2 گھنٹے کی کمٹمنٹ کے لیے تیار نہیں۔ ہم بیسیوں کتابیں خرید لیتے ہیں، ہمارے پاس بچوں کے لیے کتنے بڑے بڑے ایسے ایسے اسباب موجود ہوں گے، لیکن جہاں دین کی بات آتی ہے ہم کہتے ہیں اس کی ضرورت نہیں ہے۔ ایک چیز آ گئی ہے ہمارے پاس، اب اس کے بعد ہمیں دوسری کی ضرورت نہیں ہے۔ ہم ہر سال جب رمضان کی تیاری کرتے ہیں تو اپنے گھر میں وہ بک لیٹس اور وہ کتابیں جو ہمیں ادھر ادھر سے مل جاتی ہیں، ان کو بھی اٹھا کے مسجد میں رکھا دیتے ہیں کہ مسجد والوں یہ تم پڑھو، تم فارغ ہو۔ ایسی امت پھر کیسے جڑے گی؟ پھر ان آیتوں میں اللہ تعالیٰ نے نماز کی بھی اہمیت بتا دی اور ایمان کے سلف سے بتا دیا کہ نماز نہیں تو ایمان نہیں۔ اور اللہ تعالیٰ نے یہاں مائنڈ سیٹنگ کر دی، کوئی نہیں بولا۔ اس منظر کو ذرا تصور میں تو لائیے، نماز کے دوران قبلہ بدل رہا ہے۔ آج ہوتے نا تو وہاں لڑائیاں شروع ہو چکی ہوتی اور اس امام صاحب کو مسجد سے نکال دینے والی کیفیت ہوتی۔ ایک سوال نہیں، صحابہ کرام ان کوشچننگ مائنڈ رکھتے تھے، سوال نہیں کرتے تھے۔ سمے نہ وات آنا، وہ پھر پڑے، اس لیے کہ بندہ مومن کا دل تو ایک کمپس کی طرح ہے، اس کو جدھر موڑو وہ مڑ جاتا ہے۔ میرے رب نے کہا ठीक है। इस काल लहू रब्बुहु अस्लिम, काल अस्लम तो लि रब्बिल आलमीन। तो अल्लाह ताला हमें उम्मत बना दे और हम वाकई इस मनसब को जो अल्लाह ने हमें दिया इसको अदा करने वाले बन जाएं। हम बजाहिर जो मजाहिर है उसमें अटकने की बजाय दीन की रूह को ले लें और जिधर अल्लाह का हुक्म आए हम उधर मुड़ने वाले हो जाएं। अब आगे से वो आयतें आती हैं कि जिसमें फिर हुक्म आया था किबले की तब्दीली का। कद नरा तकल्लुब वजही का फिस्समा, हम आपके चेहरे को बार बार इस आसमान की तरफ उठते हुए देख रहे हैं। अब हम आपको इस किबले की तरफ मुतवज्जे करेंगे जिससे आप खुश हो जाएंगे। आप अपना मुंह मस्जिद हराम की तरफ फेर लें। आप जहां कहीं भी हो अपना मुंह इसी की तरफ फेरा करें। अहले किताब को इस बात के अल्लाह की तरफ से बरहक होने का कतई इल्म है। अल्लाह ताला इन आमाल से गाफिल नहीं जो ये करते हैं। और अगरचे आप अहले किताब को तमाम दलीलें दे दें लेकिन वो आपके किबले की पैरवी नहीं करेंगे और ना आप इनके किबले को मानने वाले हैं और ना ये आपस में एक दूसरे के किबले को मानने वाले हैं। और अगर आप बावजूद इसके कि आपके पास इल्म आ चुका फिर भी इनकी ख्वाहिशों के पीछे लग जाएं तो बिल यकीन आप भी जालिमों में से हो जाएंगे। अल्लज़ीना आतैनाहुमुल किताब, जिन्हें हमने किताब दी वो तो इसे ऐसा पहचानते हैं जैसे कोई अपने बच्चों को पहचाने। इनकी एक जमात हक को पहचान कर फिर छुपाती है। अल्हक मे रब्बी का, आपके रब की तरफ से ये सरासर हक है। खबरदार आप शक करने वालों में से ना हो जाएं। ये थी आयत नंबर 144 से 147, 144 से 147। इसका उनवान क्या है? किबला बदला, इमाम बदल गए। किबले की तब्दीली का इन आयात में जिक्र है और यहूद के नबी सल्लल्लाहु अलैहि वसल्लम को पहचानने का भी जिक्र है। आज भी ऐसा ही होता है। कुछ ऐसी हकीकतें होती हैं जिसको इंसान का दिल मान जाता है, किसी की सदाकत, किसी की सच्चाई को इंसान मान जाते हैं, लेकिन बाज़ तासुबात सामने आने लगते हैं। बाज़ नामों की मोहब्बत या बाज़ पाबंदियाँ इंसान को उस चीज़ से फ़ायदा उठाने वाला नहीं बना देते। अल्लाह के नबी के जरिए जो किबला तब्दील हुआ इसने हमें एक पैगाम दिया और वो क्या है कि तुम अपनी जिंदगियों के किबले भी बदलो। जिस तरह नमाज पढ़ते हुए पूछते हो और उसमें इंचों के साथ नापते हो और अगर जरा कोई 19-20 इधर से उधर हो जाए तो तुम फतवे देने लगते हो कि तुम्हारी नमाज नहीं हुई, तो फिर जरा अपनी नमाजों के किबलों के साथ साथ अपनी तिजारत के किबले भी तो देखो, अपनी शादियों के किबले भी तो देखो, अपने बच्चों की तरबियत के किबले भी तो देखो। हर वो चीज जिसको सामने रखा जाए, नमाज पढ़ते हुए अगर खाना काबा सामने है तो उसी जात ने हमें जिंदगी गुजारने के तरीके भी सिखाए। उसने हमें हर चीज में रहनुमाई, सिर्फ उसने नमाज का तरीका नहीं सिखाया, उसने जिंदगी गुजारने का तरीका भी सिखाया। इसलिए जिंदगी के अंदर हर चीज को सामने लेके अल्लाह की रहनुमाई के मुताबिक गुजारना, उस चीज को अपना किबला बनाना है। फिर इसी तरह हमने इसमें देखा कि यारिफूनहू कमा यारिफूना, वो अल्लाह के नबी को पहचानते हैं जैसे कि वो अपने बेटों को पहचानते हैं। यानी यहूद की ये बात आती है कि वो अल्लाह के नबी को पहचान गए थे लेकिन मानते नहीं थे। वजह क्या है? किसी चीज को पहचानना और बात होती है और मानना और बात है। क्यों? कि पहचान तो दिल से होती है ना और मानना जुबान से होता है। जब दिलों में तासुब होता है ना तो फिर जुबान से हम कभी किसी बंदे की खूबी का इकरार नहीं करते सिर्फ इसलिए कि हम उसको अपना मुखालिफ या अपना दुश्मन समझते हैं। यहाँ जो खूबसूरत बात है वो अगली आयतों में आ रही है। क्या? वली कुल्लिम विजहतुन हुआ मुवल्लीहा फस्तबिकुल खैरात, हर शख्स एक ना एक तरफ मुतवज्जे हो रहा है। तुम नेकियों की तरफ दौड़ो, जहाँ कहीं भी तुम होगे अल्लाह ताला तुम्हें ले आएगा। अल्लाह ताला हर चीज पर कादिर है। आप जहाँ से निकले अपना मुंह नमाज के लिए मस्जिद हराम की तरफ कर लिया करें। यही हक है आपके रब की तरफ से। जो कुछ तुम कर रहे हो इससे अल्लाह ताला बेखबर नहीं। और जिस जगह से आप निकले अपना मुंह मस्जिद हराम की तरफ फेर लें और जहाँ कहीं तुम हो अपने चेहरे इसी तरफ किया करो ताकि लोगों की कोई हुज्जत तुम पर बाकी न रह जाए सिवाय इन लोगों के जिन्होंने में से जुल्म किया। तुम इनसे ना डरो, मुझी से डरो ताकि मैं अपनी नेमत तुम पर पूरी कर दूं और तुम राहे रास्त को पालो। कमार सलना फी कुम रसूला, जिस तरह हमने तुम ही में से रसूल भेजा जो हमारी आयतें तुम्हारे सामने तिलावत करता है और तुम्हें पाक करता है और तुम्हें किताब और हिकमत और वो चीजें सिखाता है जिनसे तुम बेइल्म थे। लिहाजा क्या करो? फस्कुरूनी अस्कुरकुम वश्कुरूली वला तकफुरून, इसलिए तुम मेरा जिक्र करो मैं भी तुम्हें याद करूंगा, मेरी शुक्रगुजारी करो और नाशुक्री से बचो। ये थी आयत नंबर 148 से 152, 148 से 152। इनका टॉपिक है दुआए खलील पूरी हुई। पिछले पारे में हमने देखा था कि खाना काबा की तामीर के दौरान हजरत इब्राहिम अलैहिस्सलाम ने दुआ मांगी थी कि रब्बना वब अज़फीहिम रसूलम, कि अल्लाह इनके अंदर एक ऐसा रसूल भेज दे जो इनको पाक कर दे और इनको तालीम दे, तस्किया करे। और इन आयतों में हमने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के आने की बात देखी। जो बुनियादी नुक्ता है वो क्या है कि इन झगड़ों को छोड़ो, कौन सा किबला दुरुस्त है, कौन सा रुख ठीक है, मशरिक ठीक है कि मगरिब है, इसको छोड़ो, बहसों को छोड़ो, मुबाहसों को छोड़ो, बल्कि क्या करो, फस्तबिकुल खैरात, नेकियों में भाग लगाओ। असल मकसूद ये है, भागो, वक्त जाया ना करो, सिर्फ बहसें करने वाला मिजाज ना बनाओ, नेकियां करो। इसलिए कि जो वक्त तुम्हारा एक दूसरे की मुखालफत में गुजरता है वो नेकियों में गुजरेगा तो कुछ फायदा होगा। देखिए कि जब हमारा मकसूद अल्लाह की रजा होती है ना, तो फिर हमें इससे कोई फिक्र नहीं होती कि कोई काम किस मसलक का बंदा कर रहा है या किस जमात का कर रहा है या कोई काम किस दर्जे का है। वो किसी जगह मेंबर पे बैठ के बात करना है या उसी हॉल में से टिश्यू पेपर्स को उठा के डस्टबिन में फेंकना है, वो काम छोटा या बड़ा नहीं रहता, वो काम काम हो जाता है। क्यों? के ला मकसूद इल्लल्लाह, मेरा कोई और मकसूद नहीं मगर अल्लाह की रजा। जब एक दफा अल्लाह की जात हमारा मकसद हयात बन जाती है ना, तो सारा जोर नेकी के मौके से फायदा उठाने का होता है। फिर हम किसी नेकी को ये कह के नहीं छोड़ देते कि ये मेरे गिरोह और मेरे जमात की नेकी नहीं है। फिर इंसान इस तरह के काम करता है कि अपने वक्त को इस्तेमाल करे, वो ऐसा ना करे कि अपने आप को जाया कर दे। और जब लोग अपने आप को जाया करने लगते हैं ना, तो उनको नेकियां इतनी हकीर लगने लगती हैं कि करोड़ों से कीमती नेकियां उनसे जाया होती हैं, उसकी परवाह नहीं होती। किसी का कुछ 10,000 का भी नुकसान हो जाए ना, तो उसको अफसोस और गम नहीं जाता। लेकिन नेकियों के कितने मौके हैं जो हमारी जिंदगी में आते हैं और जाया हो जाते हैं। हम कहते हैं तकवा ये है कि इंसान गुनाहों से बचे, हालांकि तकवा ये भी है कि नेकी के मौकों को ढूंढे और इस्तेमाल करे। दिन में कितनी बार हम इस तरह गुनाहगार हो जाते हैं कि नेकी का मौका होता है और हम उसको इस्तेमाल नहीं करते। हम अपने लिए यहाँ अमल की बात लिखेंगे कि मैंने शऊर के साथ अपना वक्त गुजारना है कि कहाँ नेकी का मौका है और मैं उसको पालूं। ढूंढेंगे ना, आपको नेकियों के बंडल दिखेंगे अपने इर्द गिर्द। और बाशऊर इंसान जो होता है वो नेकियों को पा लेता है, वो दूसरे का इंतजार नहीं करता कि यही कर ले तो अच्छा है, बल्कि वो उस काम को करना पसंद करता है और इस तरह से अल्लाह ताला फिर उससे वो काम करवा भी लेता है। असल बात क्या है कि जब इंसान किबले की बात करता है तो किबले का ताल्लुक अल्लाह के हुक्म से है। घर में है तो भी किबले की तरफ मुंह करके नमाज पढ़नी है, जब बाहर है तो भी किबले की तरफ मुंह करके नमाज पढ़नी है। हमारे लिए इसमें एक पैगाम है कि फिर जब तुमने नमाज पढ़नी किबले की तरफ है, मशरिक में हो तो भी किबला ढूंढते हो, मगरिब में आ जाते हो फिर किबला ढूंढते हो, तो फिर ये बताओ कि तुम्हारी बाकी जिंदगी में जब तुम कोई दूसरे काम करते हो तो तब फिर क्यों डर जाते हो कुछ खास जगहों पे? फिर तुम अल्लाह के घरों के अंदर के तो नमाज पढ़ रहे हो, वहां तो तुम मुसलमान बन के आते हो, और जब जरा तुम गैर जगहों पे जाते हो तो तुम क्यों भूल जाते हो कि तुम मुसलमान हो? फिर तुम्हें बाहर रोड्स पे नमाज पढ़नी क्यों मुश्किल लगती है? फिर तुम्हारा अब तुम्हें अपना मुसलमान होना जाहिर करना क्यों मुश्किल लगता है? तुम्हें तो अल्लाह ने सिखा दिया कि देखो तुम्हें मेरी रजा रखनी है, मैं राजी हूं तो सब राजी है, और अगर मैं राजी नहीं तो फिर कोई राजी नहीं। हमारा हाल क्या, पिकनिक पे चले जाए अल्लाह खुश होता है? जाओ देखो दुनिया को, फसीरु फिल अर्दी फनजुरु कैफ काना आकिबतुल मुकज्जिबीन। लेकिन हम वहां नमाज नहीं पढ़ते, लो मैं सबके सामने पढ़ू, लो लोग क्या करेंगे? छुट्टियां आ जाती हैं तो हमारी फजर चली जाती है, क्या करें, बच्चों ने काम पे नहीं जाना तो अब फजर छोड़ देते हैं। यानी दो चीजों की पाबंदी हर जगह और हर मौके पे अल्लाह ताला चाहता है, एक नमाज और एक शरीयत। नमाज की पाबंदी तो कर ही लेते हैं कुछ ना कुछ जब आदत पड़ी होती है, लेकिन शरीयत की पाबंदी ये बहुत लाजमी है, इसकी तरफ तवज्जो करने की जरूरत है। और आखिरी आयतें जो इस हिस्से में थी, फस्कुरूनी अज़कुरकुम वश्कुरूली वला तकफुर, तुम मुझे याद रखो मैं तुम्हें याद रखूंगा, तुम मेरा शुक्र अदा करो मेरा कुफर ना करो। इतनी प्यारी बात रब ने कह दी कि अगर किसी को थोड़ी सी थकन भी हुई होगी ना तो वो उतर जानी चाहिए। पूरा यकीन रखिए कि अगर इस वक्त आप अल्लाह को याद कर रहे हैं तो अल्लाह भी आपको याद कर रहा है। हदीस का मफहूम है कि जब मेरा बंदा मुझे तन्हाई में याद करता है तो मैं भी उसको तन्हाई में याद करता हूँ, बंदा मुझे दिल में याद करता है तो मैं उसको दिल में याद करता हूँ, जब वो लोगों के बीच में याद करता है तो मैं उनसे अच्छी एक जमात के बीच में यानी فرشتوں میں اس کا تذکرہ کرتا ہوں، آپ نہیں جانتے نہ جانے کس کس کا نام اللہ نے اس وقت فرشتوں کے آگے لیا ہوگا، وہ دیکھو فاطمہ کو، وہ دیکھو ثریا کو، وہ دیکھو فلاں کو، وہ دیکھو فلاں کو، یہ اللہ کے لیے بیٹھی ہے۔ قرآن تو بہترین ذکر ہے، اس کو تو خود قرآن پاک میں ذکر کہا گیا، ان نحن نزلنا الذکر، سورہ زاریات کی آیت ہے۔ تو اللہ سے محبت، اللہ کا ذکر، تذکرہ، یہ انسان کی زندگی کے اندر چاشنی لاتا ہے، اور اسی کی ضرورت ہے۔ بندے کو اتنی اللہ سے محبت ہو جائے کہ اٹھتے بیٹھتے چلتے پھرتے ہر لمحے اللہ کو یاد کرے، اور یہ جو اللہ کا ذکر، اللہ کی یاد، اللہ کا شکر، یہ پھر انسان کا تعلق جوڑ دیتا ہے اللہ سے۔ جس سے محبت ہوتی ہے پھر انسان اس کا تذکرہ کرتا رہتا ہے، اور اللہ تعالی ہمیں اپنی یاد میں جینے والا اور اپنی یاد میں مرنے والا بنا دے۔ یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ ان اللہ مع الصابرین۔ یہاں سے آگے آپ سورت بقرہ کا وہ حصہ شروع ہوتا ہے جہاں امت مسلمہ کو خطاب کیا جا رہا ہے، قبلے کی تبدیلی کے بعد اب یہاں خطاب امت مسلمہ سے۔ اتنے پیارے احکامات ہیں اس کے بعد پارے کے آخر تک کہ امت کو امت وسط بنانے میں بہترین مدد دیتے ہیں۔ کیا ہے ان کا ترجمہ؟ یا ایھا الذین آمنوا، اے لوگو جو ایمان لائے ہو، صبر اور نماز کے ذریعے مدد چاہو۔ اللہ تعالیٰ صبر والوں کا ساتھ دیتا ہے، اور اللہ کی راہ کے شہیدوں کو مردہ نہ کہو، وہ زندہ ہیں، لیکن تم نہیں سمجھتے، اور ہم کسی نہ کسی طرح تمہاری آزمائش ضرور کریں گے، دشمن کے ڈر سے، بھوک پیاس سے، مال و جان اور پھلوں کی کمی سے، اور ان صبر کرنے والوں کو خوشخبری دے دیں۔ انہیں جب کوئی مصیبت آتی ہے تو کہہ دیا کرتے ہیں کہ ہم تو خود اللہ کی ملکیت ہیں اور ہم اسی کی طرف لوٹنے والے ہیں، ان پر ان کے رب کی نوازشیں ہیں اور رحمتیں ہیں، اور یہی لوگ ہیں ہدایت پانے والے۔ یہ تھی آیت نمبر 153 سے 157، 153 to 157۔ اس کا عنوان ہے اپنے دکھ اپنے رب کو سناؤ۔ صبر کیا ہوتا ہے؟ ان آیات میں صبر کی بات ہوئی۔ صبر ہے دل کو مایوسی سے اور زبان کو شکوے شکایت سے بچانے کا نام۔ اگر دل مایوس ہے نا اور زبان شکوے کرتی ہے تو صبر کے لیول سے نیچے گر گئے۔ یہاں خاص طور پہ ایک صبر کی بات ہے، اور وہ کون سا صبر ہے؟ دین کا نفاذ۔ پیچھے امت کو امت وسط بنایا گیا، ذمہ داری دی گئی، دعوت حق کی ترویج، دنیا میں پھیلانے کی بات، اور یہاں اب اس کے قائم رہنے کا طریقہ بتایا گیا۔ مشکلیں تو آئیں گی، لیکن ان مشکلوں میں مدد لینی ہے صبر اور شکر سے۔ کب؟ جب دین نافذ کرنا پڑتا ہے، اپنی ذات پر، اپنے گھر پہ، اپنے خاندان اور ارد گرد، جہاں آپ دین پھیلانا چاہیں گے نا، وہاں آپ کو آزمائش کن حالات سے واسطہ پیش آئے گا۔ ایسے وقت میں اگر کوئی پیچھے ہٹ جاتا ہے نا، تو وہ اس بات کا یقین کر دلاتا ہے کہ میں اصل میں اس قابل نہیں تھا، میں کچا گھڑا تھا۔ ہم کوئی برتن لیتے ہیں تو ٹھوک بجا کے لیتے ہیں کہ یہ اندر سے ٹوٹا ہوا تو نہیں ہے، کریک تو نہیں ہے۔ اسی طرح اللہ اپنے راستے میں آنے والوں کو ٹھوک بجا کے دیکھتا ہے۔ اخلاص ہے، سن سنا کے تو نہیں آگے، باتوں میں آ تو نہیں گئے، کون سچی تڑپ رکھتا ہے میری بات کو سننے کی، کون سچے دل سے میرے دین کو پھیلانا چاہتا ہے؟ جب آپ نیکی کی نیت کریں گے فوراً آپ پہ آزمائش آئیں گی، آپ بڑے خوش ہوتے ہیں، آج نیکی کا موقع کیا، دیکھنا آج تو بس میرے گھر میں آسمان سے کوئی خزانے برسیں گے، پتہ چلتا ہے گھر میں چوری ہو گئی، آپ کہتے یہ کیا ہوا، اللہ نے آپ کو آزمایا۔ وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ، آزمائش شرط ہے، اور اللہ تعالیٰ اپنے ہی لوگوں کو آزماتا ہے۔ ہم کس کو تکلیف دیتے ہیں جس سے کوئی تعلق ہوتا ہے نا، یعنی آپ بیٹھے ہو کس کو کہیں گے چائے بنا دو، جس سے آپ کو امید ہوگی نا، آپ کس کے پاس جا کے اس کے گھر رہیں گے، حالانکہ آپ کو پتا ہے آپ کے جانے سے اس کو تکلیف ہے، جس سے آپ کو محبت ہوگی۔ اپنوں کے گھر میں رہتے ہیں نا، ماں بچوں کے، بچے ماں باپ کے گھروں میں آتے ہیں نا، کیوں آتے ہیں؟ کہ ان کو پتا ہے کہ تکلیف بھی ہوگی پھر بھی خوش ہوں گے۔ آپ اپنا کام اس کو دیتے ہیں جس سے آپ کا کوئی تعلق ہے، اللہ بھی اپنے کام اس کو دیتا ہے جس سے اللہ کو تعلق ہے اور جس سے اللہ خیر چاہتا ہے۔ اور جتنی اللہ کے راستے میں مشکلات آئیں، یہ اس بات کی دلیل ہے کہ اللہ نے سودا قبول کر لیا۔ یہ پیمنٹس آتی ہیں اللہ کے راستے کی، جو مشکلات ہیں نا، یہ اسی طرح جیسے آپ کوئی سودا کرتے ہیں نا گھر کا، پھر اس کے بعد آپ فرسٹ پیمنٹ دیتے ہیں، پھر دوسری پیمنٹ دیتے ہیں، اس کا مطلب کہ ڈیل سٹل گوئنگ آن، چل رہی ہے۔ اب یہ ایک وقت آئے گا کہ یہ گھر جو ہے آپ کا ہو جائے گا۔ اسی طرح اللہ تعالیٰ ایمان والے کو جنت کے گھر کی دعوت دیتے ہیں، ان اللہ اشترا من المومنین، آگے ہم پڑھیں گے سورۃ توبہ میں جا کے، کہ اللہ مومنوں سے ان کی جانے اور مال خریدتا ہے۔ پھر وہ دیکھنا چاہتا ہے کہ یہ پکے ہیں کہ نہیں، یہ سچے ہیں کہ نہیں، تو مشکل ہوتی ہے، اور اس مشکل پہ جو جم جاتا ہے، بس سمجھ لیجئے وہی ہے اللہ کے کام کا بندہ۔ اور اصل بات یہ ہے کہ امتحان کے پرچوں میں سب سے مشکل پرچہ صبر کا پرچہ ہے، جو اس کو حل کر لے گا نا، وہ فرسٹ گریڈ پہ آ جائے گا۔ صرف ایک خوبی یہاں سے لے کے اٹھیں کہ آج میں نے صبر کرنا ہے۔ میں کہتی ہوں صبر جتنی بڑی نشانی ہے نا اللہ کی، इतनी बड़ी कोई नहीं। सही बुखारी की रिवायत याद आ गई कि अल्लाह अपनी हर नेमत दूसरों को दे देता है, लेकिन एक खास नेमत है जो हर एक को नहीं देता, और वो सब्र की नेमत है। क्योंकि जिसको सब्र आ गया उसको आप क्या कहेंगे? जो पहली खुशी है आप उसको क्या कहेंगे कि ये ना करो तो ये हो जाएगा, वो कहेगा ओके, ये हो जाएगा ओके, ये हो जाएगा तो क्या, तो क्या। यानी जो मानने को तैयार है फिर आप उसको कहाँ पे तंग करेंगे। तो असल बात यह कि हमारे अंदर सब्र आ जाए। और सब्र के अमूमन दो ही मुहरकात होते हैं, यानी दो चीजें हैं जो इंसान की जिंदगी में सब्र लाती हैं। एक तो ये है कि इस दुनिया में अल्लाह के काम के बाद की लज्जत, सुकून और खुशी का एहसास, उस मुश्किल में भी लज्जत है। हजरत इब्राहिम अलैहिस्सलाम का एक कॉल मिलता है, कहते हैं कि वो दिन जो मैंने नमरूद की जलाई हुई आग में गुजारे वो मेरी दिन जिंदगी के बेहतरीन दिन थे। क्यों? इस्ताईन बिस्सब्री वस्सला, अल्लाह के रास्ते में जो मुश्किल आती ना उसके अंदर ठंडक भी आती है। और इसी तरह इन्नल्लाह मअ साबिरीन, अल्लाह सब्र वालों के साथ है। देखिए आपको सब्र के बाद आपका रब मिल जाए आपको और क्या चाहिए? ये कोई महंगी चीज है? ये बड़ी सस्ती चीज है। सिर्फ बात यह है कि इंसान जम जाए और ऐसे ही वक्त में फिर वो अपने आप को जमाता है। मुश्किल पड़े तो नमाज पढ़ ले, अल्लाह से लिपटे। नाखुशगवार हालात को खुशगवार हालात में बदलना, ये है सब्र। ना मवाफिक हालात आए दीन से नहीं हटना। बज़ाहर गैर अल्लाह की चीजों में नफा दिखता है उस तरफ नजर नहीं करनी। हराम कसरत से है, हलाल थोड़ा है, उसी पे जम जाना है। ये सारी चीजें सब्र है। और जब अल्लाह के कामों के लिए आप निकलते हैं तो लोगों की तनकीद, लोगों की निगाहें, ये आपसे सब्र का तकाजा करती हैं। और अल्लाह तो अपने रास्ते में निकलने वालों को यही कहता है, क्या कि वो यहीं से पलट जाए जिसको जान हो प्यारी। ये कांटों का सफर है, ये फूल बन जाते हैं कांटे, लेकिन शुरू में चंद दिन मुश्किलात में जमना पड़ता है। ऐसी ही मुश्किल में पड़ने वाली एक खातून की कहानी जिसका तذकरा अगली आयतों में है। इन्न सफा वल मरवत मिन शाइरिल्लाह, सफा और मरवा अल्लाह की निशानियों में से हैं, इसलिए बैतुल्लाह का हज जो उमरा करने वाले पर इनका तवाफ कर लेने में भी कोई गुनाह नहीं। अपनी खुशी से भलाई करने वालों का अल्लाह ताला कदरदान है और इन्हें खूब जानने वाला है। जो लोग हमारी उतारी हुई दलीलों और हिदायत की को छुपाते हैं बावजूद इसके कि हम इसे अपनी किताब में लोगों के लिए बयान कर चुके हैं, इन लोगों पर अल्लाह की और तमाम लानत करने वालों की लानत है। मगर वो लोग जो तौबा कर लें और इसलाह कर लें और बयान कर दें तो मैं इनकी तौबा कबूल कर लेता हूँ, और मैं तौबा कबूल करने वाला और रहमो करम करने वाला हूँ। यकीनन जो कुफार अपने कुफर में ही मर जाएं, इन पर अल्लाह ताला की, फरिश्तों की और तमाम लोगों की लानत है। खालिदीन फीहा, हमेशा रहेंगे इसी में, और इनसे अजाब हल्का न किया जाएगा और न इनको ढील दी जाएगी। ये थी आयत नंबर 158 से 162, 158 to 162। इसका उनवान है सफा और मरवा, अल्लाह से मोहब्बत की यादगारें। हजरत इब्राहिम अलैहिस्सलाम, जिनका तस्करा पिछले पारे के अंदर हुआ, इराक में थे, अल्लाह के हुक्म पे बीवी और बच्चे को अरब में छोड़ दिया जहाँ कुछ भी नहीं था, न पानी था, न सब्जा था, न कोई इंसान था इर्द गिर्द बसने वाला। प्यास लगी तो बीवी हाजरा पानी की तलाश में निकली और सफा और मरवा नाम की दो पहाड़ियों के बीच में चक्कर लगाती रही। नीचे जाती तो बच्चा ना दिखता तो तेजी से भागती, ऊपर जाती जब बच्चा दिखता तो जरा आहिस्ता भागती। अल्लाह को उस माँ की अदा इतनी प्यारी लगी कि क्यामत तक के आने वाले मर्दों को उस एक औरत के नक्शे कदम पे चला दिया। और दीन इस्लाम की एक बुनियादी इबादत हज और दूसरी उमरा उसके तकमील होने की दलील बना दिया इस इबादत को, कि जब तक सफा और मरवा के बीच में चक्कर न लगा लो तब तक तुम्हारा हज और उमरा पूरा नहीं होता। ये किस चीज की कदरदानी है? ये इस बात की बात है कि फज़कुरूनी अज़कुरकुम वश्कुरूली वला तकफुरून। और ये इस बात की दलील है कि जो अल्लाह के रास्ते में कुर्बानियां देते हैं अल्लाह उनका नाम नस्लों तक रखता है। अल्लाह इखलास के साथ की हुई कोशिशों को जाया नहीं करता। ये असल में तो एक वाकया है, एक चश्मा फूटा था इस्माइल की एड़ियों से। अल्लाह ने असल में यहाँ बता दिया कि वह अपने बंदों के साथ कैसे मामला करता है। अल्लाह का कोई बंदा अगर अल्लाह की राह में भड़ते हुए इस हद तक चला जाए कि इसके कदमों के नीचे रेगिस्तान और बियाबान के सिवा कुछ न रहे तो अल्लाह अपनी कुदरत से रेगिस्तान में इसके लिए रिस्क के चश्मे जारी कर देता है। और हज और उमरे में सफा और मरवा की सही बंदे को यही बात याद दिलाती है। लेकिन कितने लोग हैं जो इस शऊर से सफा मरवा की सही करते हैं? उस वक्त तो एक ही गम होता है, एक चक्कर हो गया, अब दूसरा हो गया, रूह से खाली क्यों है ये बातें? इसलिए कि हमने मोहब्बत की इन यादगारों को देखा ही नहीं। अल्लाह के नबी की जिंदगी में आपकी तालीमात में इतनी वाज निशानियां थी कि हर बंदा कह सकता था कि अल्लाह का कलाम है, लेकिन वो लोग जो पहले से मजहब की गद्दियों पे बैठे थे उलमाए यहूद के तौर पे, उन्होंने आपका इकरार नहीं किया। अंदेशा था कि अगर अल्लाह के नबी को नबी मान लिया तो हमारी मजहबी पढ़ाई खत्म हो जाएगी, हमारी जमी हुई तिजारतें खत्म हो जाएंगी। और उन्होंने अपनी कामयाबी क्या समझी कि इस पैगाम को छुपा लो। उसी पे अल्लाह ताला ने फिर आयत 159 में डांट दिया कि जिसने हिदायत को आने के बाद छुपा लिया फिर वो जान ले कि उसका ठिकाना क्या होगा। हजरत अबू हुरैरा रजी अल्लाह ताला ने कहा करते थे, अगर कुरान पाक में दो आयतें ना होती तो मैं किसी को कोई हदीस ना बताता, क्योंकि इतनी जिम्मेदारी की बात है, मैं कभी ना बताता। उन्हीं में से एक आयत 159 थी, नल्लजीना यक्तुमूना मा अनज़लना मिनल बैयिनात। अहले इल्म की जिम्मेदारी है हक पहुंचाइए, इधर उधर की बातें ना पहुंचाइए, अपनी पसंद के फतवे और अपनी पसंद के मसले मत बताइए लोगों को। ऐसा रब हम सबको भी दावत देता है। अल्लाह ने अगर अपनी रहमतें हजरत हाजरा पे और इस्माइल पे की तो आज भी रब की रहमतों का दरवाजा खुला है। जो बंदा जहां जाता है वहां से पलट आए। आखिर में आप देख रहे हैं कि तौबा का जिक्र है, क्या हुआ अगर गलती कर ली, जब होश आई पलट आओ, लौट आओ। अल्लाह चाहता है कि जो बंदा लौट आए अल्लाह ताला फिर उसके लिए अपनी रहमतों के दरवाजे खोल देता है। ऐसे ही लोग फिर अल्लाह के रास्ते में कुर्बानियां करना आसान समझते हैं, लेकिन अल्लाह के लिए कुर्बानी कौन करेगा जिसको अल्लाह की मार्फत होगी। और अल्लाह की मार्फत कैसे होती है इसका तذکرہ अगली आयत में हम देखेंगे। कुरान पाक की उन अहम आयात में से के की आयत में बहुत सारी निशानियों का जिक्र है। इस पिछले हिस्से में अगर आप सफा और मरवा को हाईलाइट कर लें तो ये है निशानियां। सफा और मरवा दो निशानियां बन गई अल्लाह की तौहीद की और अल्लाह के हुक्म पे एक औरत के कुर्बानी देने की। देखते हैं इन नफी खल्क समावाती वल अर्द, बल्कि इससे पीछे की आयत जी, व इलाहुकुम इलाहुम वाहिद, तुम सबका माबूद एक ही माबूद है, इसके सिवा कोई माबूद बरहक नहीं, वो बहुत रहम करने वाला और बड़ा मेहरबान है। इन्ना फी खल्किस समावाति वल अर्दि वख्तिलाफिल लैलि वन नहार, आसमानों और जमीन की पैदाइश, रात और दिन का हेर फेर, कश्तियों का लोगों को नफा देने वाली चीजों को लिए वे समंदरों में चलना, आसमान से पानी उतार कर मुर्दा जमीन को जिंदा करना, फिर इसमें हर किस्म के जानवरों को फैला देना, हवाओं के रुख बदलना और बादल जो आसमान और जमीन के दरमियान मुसख्खर हैं, इनमें अकलमंदों के लिए कुदरत इलाही की निशानियां हैं। ये थी आयत नंबर 163 और 164, 163 एंड 164। इनका उनवान है कायनात, अल्लाह ताला का अजीम शान तारुफ। ये अल्लाह का तारुफ है, अल्लाह ताला ने इस दुनिया को बनाया, जिस रब ने हमें कवानीन कुदरत दिए। आप देखिए कि सूरज चांद सितारे सब इंसान की खिदमत कर रहे हैं ना, और हर एक बिल्कुल वैसे ही है जैसा उसको होना चाहिए। सच है कि झूठ? सूरज की कितनी हीट होती है जितनी हम बर्दाश्त कर सके, रात दिन गर्मी सर्दी काबिले बर्दाश्त है ना। ये कायनात हमें एक पैगाम दे रही है, और वो क्या कि जिस रब ने इतने प्यारे कानून इस कायनात में बना दिए कि जो सरासर इंसान के फायदे के हैं, तो क्या वो कुरान के अंदर ऐसे कवानीन देगा जो इंसान के लिए नाकाबले बर्दाश्त हो। इससे आगे सूरत का वो हिस्सा शुरू हो रहा है जिसमें कुछ अहकाम भी हैं, कुछ ऐसी बातें हैं जिसपे लोग नासमझी की वजह से तनकीद करते हैं, तो अल्लाह ताला ने यहाँ कायनात का तारुफ करा के अपनी मार्फत दी कि पहचानो तो सही, आंखें तो खोलो, तुम्हें रब दिखेगा। कैसे सूरज और चांद इतने बड़े होने के बावजूद उसके हुक्म के आगे बंधे हुए हैं, तुम क्यों नहीं बनते, तुम क्यों सर खींचते हो, तुम क्यों सरकश बनते हो, वो तो झुके हुए हैं। और अगर देखें तो इस कायनात की एक एक चीज बोल बोल के बताती है कि कोई है जो हमको बना रहा है। इसमें रात के आने और जाने का तस्कर है कि कैसे अल्लाह ताला ने इस कायनात के अंदर रात और दिन को रखा। यहाँ का एक ही हित्ता वहां देर है, उसके थोड़े घंटे दूर रोशनी है, ये क्या है? वख्तिलाफिल लैलि वन नहार। हम क्या सीखेंगे इस निशानी से कि रात के बाद जैसे दिन आता है ना, तो तुम्हारे गमों के बाद भी रोशनी आएगी, तुम्हारे गम भी दूर होंगे, तुम्हारी गमों की रात भी टलेगी। ये बहते हुए पानी सिखाते हैं कि तुम नॉन स्टॉप किस्म की नेकियां करते जाओ, ये जमीन सिखाती है कि देखो मैं बिछी हुई हूँ, तुम भी आजिज बन जाओ। मनो टनो हम वजन डालते हैं जमीन पे, कभी नहीं चीखती, कभी क्रैक नहीं होती, कभी शोर नहीं मचाती। और हमें अगर चार किताबें उठा के चलना पड़े, हम कहते हैं बड़ा बोझ है, बड़ा वजन है। हम कहाँ चलते, बादल दिन रात चलते रहते हैं, और हम अल्लाह के रास्ते में चलते चलते थक जाते हैं कि हम कैसे करें। ये कायनात एक खामोश किताब है जो बोल बोल के सिखा रही है, हवाएं बनो, इंसानियत को नफा दो, रहमतों की बारिश बनो, और इस जमीन के ऊपर अल्लाह की तौहीद की और अल्लाह की मार्फत की निशानियां छोड़ते जाओ। अल्लाह ताला हमें अपनी मार्फत दे दे।